बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
आधा रातमा उनी धोकेर आउँछन् आधा रातमा उनी धोकेर आउँछन् अनेक थरी रिस बोकेर आउँछन् गुमाउँदै इज्जत रक्सीको घरमा गुमाउँदै इज्जत रक्सीको घरमा त्यो बोतलमा मुख ठोकेर आउँछन् अनेक थरी रिस बोकेर आउँछन् सुतेका छन् भोक्कै छोराछोरीहरू सुतेका छन् भोक्कै छोराछोरीहरू मात्र फुर्ती र धाक खोकेर आउँछन् अनेक थरी रिस बोकेर आउँछन् चुलो नबलेको के थाहा उनलाई चुलो नबलेको के थाहा उनलाई गोजीको पैसा सबै पोखेर आउँछन् अनेक थरी रिस बोकेर आउँछन् रमाइलो संसार भताभुङ्ग पारी रमाइलो संसार भताभुङ्ग पारी सुमीलाई छोडपत्र तोकेर आउँछन् आधा रातमा उनी धोकेर आउँछन् अनेक थरी रिस बोकेर आउँछन् नुवाकोटको चार घरे नौ स्थायी निवास भई हाल नुवाकोटकै विदुर चार रहँदै आउनुभएकी सुमित्रा पौडेल रिमालको यसै गजल वाचनसँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजल वाचनबाट मैले आजको कार्यक्रम सुरु गरेँ उहाँ सुमित्रा सुमी उहाँको साहित्यिक नाम हो र वास्तविक नाम मैले अघि पनि वाचन गरेँ उहाँसँगको कुराकानी र उहाँका गजलहरू प्रस्तुत गर्नेछु। सुमित्राजी तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद।
तपाईँले बुलबुलमा तपाईँलाई बोलाउने भनेरको निकै समय भइसक्यो आज जुर्यो र आज हामी सँगै एउटै माइक्रोफोनबाट प्रस्तुत हुँदैछौँ। तपाईँको गजल सङ्ग्रह प्रकाशित भइसकेको छ नदेखिएका स्वप्नहरू र त्यसै गरी एक्लो कुसुम गजल सङ्ग्रह अनि कुसुम पत्थर बनेपछि खण्डकाव्य प्रकाशित छ जीवनसाथी मुक्तक सङ्ग्रह मास्टरी नानी उपन्यास यो प्रकाशोन्मुख रहेछ यिनीहरू अनि प्रकाशित भइसकेका चाहिँ एक्लो कुसुम गजल यात्रा नुवाकोट गजलमाला कविता यात्रामा नुवाकोट बागमतीका नारी लहरहरू नदेखिएका स्वप्नहरू साथै विभिन्न पत्र पत्रिकामा कविता गजल मुक्तक र हाइकोहरू प्रकाशित भनेर तपाईँको पुस्तकमा लेखिएको छ र नुवाकोट साहित्य प्रतिष्ठान नेपाल पल्लव साहित्य प्रतिष्ठान चितवन र नेपाल रेडक्रस सोसाइटी नुवाकोटसँग सम्बद्ध हुनुहुन्छ। लामो समय चाहिन्छ है यति सबै चिजमा आबद्ध हुन यसरी पुस्तकहरू प्रकाशित गर्न साहित्यमा लागेको लामो समय हुनुपर्छ कि कति भयो?
लामो म लागेको त लामो समय नै भइसक्यो हुन त लगभग लेख्न त थोरै लेख्न कहिलेदेखि थालेँ भनेर त त्यति याद छैन। मेरो घर परिवारमा मेरो मम्मीले लेख्नुहुन्थ्यो उहाँको प्रेरणाबाट नै मैले लेख्न सुरु गरेँ। त्यसपछि लेख्छु भनेर कलम कापी लिएर बसेको मैले लेख्नुपर्छ भनेको चाहिँ लगभग 10-12 वर्ष चाहिँ भयो होला जस्तो लाग्छ।
दस बाह्र वर्षमा तपाईँ अब हेर्दाखेरि मैले सरसर्ती हेर्दा नेपाली पहिरनको आधारमा तपाईँलाई गृहिणी भन्न सक्छु। गृहिणी हुनुहुन्छ अनि एउटा गृहिणी मान्छेलाई साहित्यमा कलम चलाउन कतिको सहज अप्ठ्यारो के हुन्छ?
नारी भएर कलम चलाउन त्यसमा पनि अब गृहिणी भएर घर परिवार त्यसपछि बाँच्नुको लागि एउटा पेसा गर्नैपर्छ सबै कुरा समेटेर अगाडि बढ्न अनि म लेख्छु पनि भनेर भन्न त्यति सहज त छैन। तैपनि मनले आँटेपछि म लेख्छु नै भनेपछि टाइम चाहिँ खै कति बेला निस्किन्छ त्यो निकालेर म आफूले लेखिरहेकै हुन्छु लेख्छु फुर्सदको समयमा लेखिरहेकै हुन्छु मैले।
एउटा गजल सुनाउनुहोस् न त एउटा गजल सुनिसकेपछि अनि अरू कुराहरू हामी गर्दै जाउँ। तपाईँको आवाजमा नुवाकोट कि स्रष्टा सुमित्रा सुमी हामीसँग हुनुहुन्छ अब उहाँले एउटा गजल वाचन गरेर सुनाउनुहुन्छ।
हजुर नारीका कुरा नारीलाई गजल लेख्न साहित्यमा लाग्न कतिको सहज असहज भन्ने तिर कुरा जोडेर सुन्नु भएकोले मैले नारीकै नारीलाई जोडेर एउटा गजल लेखेको छु जुन चाहिँ मेरो नदेखेका स्वप्नहरू गजल सङ्ग्रहमा सङ्ग्रहित छन् त्यसबाट एउटा गजल वाचन गर्ने अनुमति चाहन्छु। नारीलाई दबाब कहिलेसम्म नारीलाई दबाब कहिले कहिलेसम्म यो सामन्ती प्रभाव, कहिलेसम्म नारीलाई दबाब, कहिलेसम्म स्वार्थतामा बिटुलो त छैन मान्छे, स्वार्थतामा बिटुलो त छैन मान्छे, बनावटी नकाब, कहिलेसम्म यो सामन्ती प्रभाव, कहिलेसम्म धेरै भयो मैले चुनौती खपेको, धेरै भयो मैले चुनौती खपेको उसँग टकराव, कहिलेसम्म यो सामन्ती प्रभाव, कहिलेसम्म बदला लिनु छ मृत्युसँग भन्दै, बदला लिनु छ मृत्युसँग भन्दै कफनमा लगाव, कहिलेसम्म यो सामन्ती प्रभाव, कहिलेसम्म घटाउ र भाग होइन जिन्दगी, घटाउ र भाग होइन जिन्दगी सुमिलाई तनाव, कहिलेसम्म यो सामन्ती प्रभाव, कहिलेसम्म नारीलाई दबाव, कहिलेसम्म धन्यवाद। मैले यो नारीलाई नै समेटेर अझ भनौँ, नारीका पीडा मेरो पीडा त यसमा छन् छैनन् त्यो फरक कुरा हो, तैपनि नारीका पीडालाई समेटेर लेखेको गजल हो यो।
मैले तपाईँको यो पुस्तकमा नलेखिएको कुरा एउटा जानकारी के पाएको छु भने, तपाईँ पनि रेडियो कार्यक्रम प्रस्तोता हुनुहुन्छ
हजुर,
अथवा केहीसँग आबद्ध हुनुहुन्छ
हजुर हजुर,
कुनमा हुनुहुन्छ?
रेडियो त्रिशुली 88.4 मेगाहर्ज नुवाकोटको एफएम हो रेडियो, त्यसमै जस धेरै भएको छैन, लगभग त्यस्तै 3-4 महिना भयो होला मैले प्रोग्राम चलाउन थालेको, त्यस्तै हो धेरै भएको छैन, त्यही भएर पनि त्यहाँ छुटेको हुनसक्छ।
तपाईँले तपाईँ 4 गरेमा जन्मिनु भयो, तपाईँको माइती त्यहाँ?
हजुर होइन, म रसुवामा जन्मेको, लहरी पौवा वडा नम्बर 2 माझगाउँ रसुवामा जन्म, मेरो जन्म चाहिँ रसुवामा हो, अनि त्यसपछि कर्मघर भनौँ, कर्मघर चाहिँ नुवाकोट
हजुर हजुर, अनि अहिले चाहिँ बसाई तपाईँको बिदुरमा छ?
हजुर अहिले बसाई
बिदुरमा छ। त्यही भन्यो होइन
हजुर हजुर।
तपाईँ जन्मेको ठाउँ कस्तो थियो, तपाईँ साहित्यमा लाग्नलाई कहाँबाट सजिलो भयो, अलिकति बताउन मिल्छ?
हजुर मिल्छ, जन्मेको ठाउँ भन्दा गाउँ नै हो, हामी पहाडमै रम्ने घुम्ने अनि पहाडमै हुर्केका मान्छे हौ, त्यहाँ साहित्यमा लाग्ने वातावरण प्रकृतिले नै सिकायो, प्रकृतिबाट नै प्रभावित भइयो पहिला कुरो, त्यसपछि मैले अगाडि पनि जोडेको थिएँ, मेरो मम्मीले चाहिँ लेख्नुहुन्थ्यो अलिअलि गीत जस्तै यस्तै गाउँले सिलोकहरू भन्नुहुन्थ्यो, म त्यसबाट नै प्रभावित भएर लेख्न थालेको।
मम्मी लेखपढ गर्न सक्ने हुनुहुन्थ्यो?
हजुर सक्नुहुन्न थियो, उहाँको आवाज उहाँका शब्दहरू चाहिँ हामी सुन्थ्यौँ,
उहाँले गाएको बोलेको तपाईँहरू सुन्नुहुन्थ्यो?
हजुर सुन्थ्यौँ, अनि हामीले लेखेपछि चाहिँ भन्थ्यौँ हामीले पनि, मम्मी मैले यस्तो लेखेँ भन्दाखेरि ओहो यस्तो लेख्ने भएछ है ल राम्रो छ भन्दा, त्यहाँबाट थप ऊर्जा चाहिँ त्यहाँबाट प्राप्त भयो कि जस्तो लाग्छ अहिले सम्झदा।
भनेपछि तपाईँको साहित्यको जननी पनि आफ्नै आमा हुनुहुन्छ?
हजुर मेरो आफ्नै आमा हुनुहुन्छ,
सुरुवात त्यहाँबाट भयो
हजुर, उहाँका शब्दबाट।
दोस्रो दोस्रो व्यक्ति चाहिँ को टचमा आयो त्यसपछि साहित्य सिकाउने गरी, स्कुलमा कोही टिचरहरू हुनुहुन्थ्यो कि अथवा स्कुल सकिएपछि सिक्नुभयो कि कसरी सिक्नुभयो?
खासै मैले सिक्छु नै र म लेख्छु नै भनेर मैले लेख्न थालेको होइन, मम्मीबाट प्रभावित भएँ, त्यसपछि कविता बन्यो बनेन, गजल बन्यो बनेन मैले त्यो म आफूलाई थाहा हुने थिइनँ, त्यसपछि गजलै लेख्नुपर्छ भनेर म कविता लेख्थेँ, सुरुमा कविता नै लेखेँ मैले, अनि पछि एकजना हामी प्लस टूमा पढ्दा एकजना सर हुनुहुन्थ्यो नेपाली पढाउने सर, अनि त्यसपछि तिमीले धेरै लेख्छौ लेख्ने भएपछि तिमीले एउटा बुक प्रकाशन गर भनेर भन्नुभयो उहाँले, अब त्यति बेला बुक प्रकाशन गरेर हामी गाउँमा बसेका मान्छेहरू अब कहाँ जाने कसलाई दिने त्यो भनेको कुरा एकदम एकदम परको कुरा थियो, तैपनि अनि उहाँले भन्नुभयो मैले त्यति बेला एउटा गजल लेखेँ, अनि गजल लेखेपछि तिमीलाई त गजल पनि लेख्न आउँदो रहेछ, अहिले भनेको गजलको समय छ, धेरैले गजल लेख्छन् धेरैले पढ्छन्, गजललाई गीत भनेर गाउन मिल्छ, त्यसैले चाहिँ तिमीले कवितापट्टि भन्दा पनि गजल सङ्ग्रह निकाल भनेर भन्नुभयो, अब गजल यसरी लेखिन्छ है भनेर उहाँले मलाई त्यति धेरै त भन्नु भएन, तैपनि गजलमा हुनु पऱ्यो सामान्य रदीप र काफिया चाहिँ हुनुपर्छ भनेपछि, अनि मैले एउटा गजल लेखेँ होइन, त्यो कवि त्यो गजल चाहिँ मेरो एक्लो कुसुम पहिलो सङ्ग्रह त्यसमा छ अझै पनि, अनि त्यसपछि लेखेपछि अनि यो गजल भाषा गजल सङ्ग्रह निकाल भनेपछि अब मैले करमा भनौँ कि रहरमा भनौँ कि लेखेर पुस्तक प्रकाशन गरेँ, त्यसपछि मैले उहाँलाई सम्झाउनु पऱ्यो भने शिवराम चालिसे भन्ने हामीलाई नेपाली पढाउनुहुन्थ्यो उहाँले, उहाँ सरलाई सम्झाउनुपर्छ मैले दोस्रो व्यक्तिको रूपमा।
यी मौन सन्ध्या रुँदै अस्ताएपछि, यी मौन सन्ध्या रुँदै अस्ताएपछि, सिरानीमा जुन साथी आएपछि, चुमेर चाँदै पिलाउँछन् बसुदा, चुमेर चाँदै पिलाउँछन् बसुदा, पराग पुष्पसँग फुकाएपछि, सिरानीमा जुन साथी आएपछि, माधुर्यतामा छ यो विलास मिठो, माधुर्यतामा छ यो विलास मिठो, अनेक स्वप्नहरू जुटाएपछि, सिरानीमा जुन साथी आएपछि, जमाएरै प्रीत प्रेममाथि कला, जमाएरै प्रीत प्रेममाथि कला, निमग्न यही नयन मिलाएपछि, सिरानीमा जुन साथी आएपछि, थप्पिदिँदा खुसी मन्द मोहनीले, थपिदिँदा खुसी मन्द मोहनीले म भुल्छु पीडा ऊ मुस्कुराएपछि यी मौन सन्ध्या रुँदै हस्ताएपछि सिरानीमा जुन साथी आएपछि हामी सुमीजीका गजलहरू सुनिरहेका छौँ सुमित्रा सुमीका अघि कार्यक्रमको सुरुवात गर्दा उत्पादन सहयोगी दिनेश निरोला हुनुहुन्थ्यो उहाँ कता जानुभयो फेरि सशेन्द्रजी आइसक्नु भएको छ सशेन्द्र गौतम हुनुहुन्छ यति बेला र यो साँझको समय यो रातको समय सुमीजी आफ्ना गजलहरू सुनाउँदै गजलबारे हामीलाई आजको बुलबुलमा बताइरहनु भएको छ आफूले गजल कसरी लेख्न सिकेँ भन्ने सम्बन्धका कुराकानी भए सुमित्रा भनौँ कि तपाईँलाई सुमीजी भनौँ के भन्दा राम्रो लाग्छ
हजुर मलाई राम्रो लाग्छ भन्दा पनि मैले साहित्यिक नाम सुमी भनेर राखेँ मलाई जे भनेर बोलाउँदा नाम भनेको एउटा चिन्ने सङ्गीत हो जे भनेर बोलाउँदा पनि हुन्छ जस्तो लाग्छ मलाई र मैले कुरा गर्नु
नुवाकोटमा नारी स्रष्टाहरू कतिको हुनुहुन्छ त
हजुर अलि फरक कुरा गर्नुभयो स्रष्टाहरू धेरै हुनुहुन्छ नारी स्रष्टाहरू धेरै हुनुहुन्छ तैपनि बाहिर हामीले यतिजना हुनुहुन्छ भनेर भन्न सक्ने अवस्था
हो मैले तपाईँलाई अब सोध्न खोजेको तपाईँहरूको भेला हुन्छ
हजुर हजुर त्यस्तो भेला हुँदैन कुनै कुनै प्रोग्राम हामी आफैले गर्न सकेका छैनौँ अनि जति पनि भेला हुन्छ पुरुषहरूले नै बोलाउनुहुन्छ मैले यति बेला भन्नै पर्छ उहाँहरूले प्रोग्रामहरू गर्नुहुन्छ अनि तपाईँहरू आउनुहोस् भन्नुहुन्छ त्यति बेला पनि एकदम कम भेटिन्छ त्यो अनि आउनुहुन्छ आए पनि मलाई फुर्सद छैन एउटा प्रोग्रामभरि बस्ने समय उहाँहरूलाई हुँदैन त्यसपछि लेख्नेहरू त धेरै हुनुहुन्छ म आफैले अन्दाज गरेर भनेको कुरा यो तर यति हुनुहुन्छ भनेर यति यस्ता लेख्ने हुनुहुन्छ भनेर मैले भन्न सक्दिनँ लेख्नेहरू हुनुहुन्छ त्यति
जस्तो तपाईँले बुलबुल पनि सुन्नु हुँदो रहेछ एकाध बुलबुलहरू सुन्नुभएको रहेछ अस्ति कुरा गर्नुभएको थियो होइन यो कार्यक्रम आउनुभन्दा अगाडि नै अरू रेडियो कार्यक्रम सुन्नुहुन्छ होला अथवा तपाईँ साहित्यिक गतिविधि थाहा पाउनुहुन्छ होला जति धेरै भेला भएर छलफल गर्यो अनि वाचनको प्र्याक्टिस पनि बढ्दै जाने र अनि बोल्ने कन्फिडेन्स पनि बढ्दै जाने हुन्छ जहाँ जहाँ भेलाहरू बढी हुन्छन् भेला कम भएको ठाउँमा चाहिँ अलिकति एकलव्य अध्ययन एक्लै बस्ने आफैले अध्ययन गर्ने अनि अर्कोसँग खासै धेरै छलफल हुन नपाउने भयो भने चाहिँ त्यो पाटो अभिव्यक्तिको पाटो चाहिँ अलिकति कमसल हुँदै जान्छ कि भन्ने मेरो बुझाइ छ तपाईँलाई कस्तो लाग्छ
हजुर एकदमै हो अब जति पनि खारिने र निखारिने भनेको त्यसको प्र्याक्टिसै हो हामीले भन्नुपर्दा पनि अब त्यो चाहिँ छैन त्यहाँ एकल अभ्यास गर्नेहरू एक्लै बसेर लेख्नेहरू एक्लै रमाउनेहरू धेरै हुनुहोला तर बाहिर त्यति आउनु भएको छैन यसमा चाहिँ हामीलाई खै अलिकति दुःख नै लाग्छ त्यो सम्झदाखेरि
लेख्यो थुप्रायो राख्यो
हजुर
तर मिने त तपाईँले गर्नुभएको छ नि अहिले भर्खरै बुलबुल सुरु हुनुभन्दा अगाडि तपाईँले भन्नुभयो तपाईँ रत्नपार्कसम्म एउटा माइक्रोमा आउनुभयो धेरै पटक नआइरहेको भएर अर्को ठाउँमा ल्याएर रोकिदियो हिँड्नु बढी पर्यो भन्दै हुनुहुन्थ्यो होइन त्यो भनेपछि त तपाईँ एउटा कार्यक्रममा जानको लागि त्यति धेरै दुःख गर्न सक्नुहुन्छ भनेपछि त आफू साहित्यिक बन्नको लागि त अझ धेरै दुःख गर्नुभएको छ होला त्यो चाहिँ सुगम ठाउँको मान्छेलाई भन्दा अलिकति गाउँको मान्छेहरूलाई त्यो साहित्यमा चाहिँ मिहिनेत गर्न त्यसमाथि पनि महिला गृहिणी महिलालाई कतिको अप्ठ्यारो पर्छ मैले जान्न खोजेको कुरा त्यो
हजुर धेरै नै गाह्रो छ घरको काम भ्याएर अब त्यसपछि फेरि साहित्य कुनै बेला यस्तो भइरहेको हुन्छ हामीले म आफ्नै अनुभव पनि यति राम्रा आफूलाई उत्कृष्ट लागेका राम्रा लागेका शब्दहरू जस्तै गजल कविता लेख्नको लागि यी शब्दहरू उत्कृष्ट छन् मैले यसबाट यी शब्द जोडेर सिङ्गो कविता सिङ्गो गजल बनाउनुपर्छ जस्तो लागिरहेको हुन्छ तर त्यति बेला मिलिरहेको हुँदैन अनि जब फुर्सद हुन्छ त्यति बेला ती शब्दहरू हराइरहेको हुन्छन् भनेपछि त्यो यति दुःख लाग्छ फेरि खोजेर पाइँदैन एकदम गाह्रो छ नारीहरू भएर सृजना गर्न एकदम गाह्रो छ भन्छु म चाहिँ
एउटा गजल फेरि तयार गर्नुभएको सुनाउनको लागि
हजुर सुरु गर्छु म त्यति बेला 63 सालमा मैले एक्लो कुसुम भन्ने मेरो एउटा सिङ्गो जीवन किताबको सिङ्गो जीवन तयार पारेको थिएँ यस शब्दहरूको त्यसमा चाहिँ एउटा यस्तो कभरहरू बनाएको थियो त्यति बेला मलाई त्यो कभरको बारेमा थाहा थिएन मैले जब पछि हेरेँ एक्लो कुसुमको कभर हेरेर मैले एउटा गजल लेखेको छु म त्यो गजल वाचन गर्छु उज्यालो खोज्ने अर्धनग्न चालहरूमा उज्यालो खोज्ने अर्धनग्न चालहरूमा विद्रोह उलिएको छ मसालहरूमा मैले यो गजल वाचन गर्दा गर्दै त्यसमा चाहिँ अर्धनग्न महिलाले एउटा मसाल बोकेको त्यस्तो तस्विर राखिएको छ बाहिरपट्टि मैले त्यो तस्विर हेरेर नै गजल कोरेको हुँ यो चाहिँ खासै उज्यालो खोज्ने अर्धनग्न चालहरूमा उज्यालो खोज्ने अर्धनग्न चालहरूमा विद्रोह उलिएको छ मसालहरूमा उज्यालो खोज्ने अर्धनग्न चालहरूमा ढुङ्गा निलेर बाँच्दैन गरिबले पनि ढुङ्गा निलेर बाँच्दैन गरिबले पनि तुसारो खप्ने शक्ति छ त्रिपालहरूमा विद्रोह उलिएको छ मसालहरूमा नदी भेट्नै पर्ने मजबुरी खहरेको नदी भेट्नै पर्ने मजबुरी खहरेको कठोरता देखिँदैन। ती छालहरूमा विद्रोह उर्लिएको छ, मसालहरूमा श्वासकै लगाममा सधैँ जिउँछ मान्छे, श्वासकै लगाममा सधैँ जिउँछ मान्छे, रत सङ्घर्ष गर्छ अनि कालहरूमा विद्रोह उर्लिएको छ, मसालहरूमा विजयकै छ काँडा जलेकै छ मुटु पनि, विजयकै छ काँडा जलेकै छ मुटु पनि, सुमीको आँसु झर्छ शब्दजालहरूमा विद्रोह उर्लिएको छ, मसालहरूमा उज्यालो खोज्ने अर्धनग्न सालहरूमा विद्रोह उर्लिएको छ, मसालहरूमा। धन्यवाद।
तपाईँले चाहिँ आफ्नै अघिल्लो सङ्ग्रह एक्लो कुसुमको त्यसको चाहिँ नि पेजमा बाहिरपट्टि राखेको आवरण चित्रमा हेरेर लेख्नुभएको गजल तपाईँको मनमा विचार आयो र अनि लेख्नुभयो?
हजुर, त्यो कभर हेरेपछि अलिकति अर्धनग्न महिला अनि एउटा उज्यालो खोज्दै, उज्यालो मसाल बोकेर खोज्न त उसले उज्यालो नै खोजेको होइन, उज्यालो खोज्दै गरेको त्यो कभर। त्यस्तो त्यति बेला कस्तो कसले कसरी बनायो मलाई त्यो ज्ञान थिएन, जब अहिले अध्ययन गरेँ हेरेँ अनि ओहो यस्तो रहेछ है भनेर मैले त्यो कभर हेरेर तयार पारेको गजल हो यो।
तपाईँले गजल लेखिसकेपछि जस्तो अहिले यहाँ सुनाउनु भयो नि, यसै गरी सुनाउने साथी को हुनुहुन्छ, कसलाई सुनाउनुहुन्छ?
म खासै कसैलाई सुनाउँदिनँ, दुई तिनचोटि पढ्छु, खासै कसैलाई सुनाउँदिनँ। पहिला पहिला हाम्रो नुवाकोट एफएममा एउटा गजल प्रहर कि त्यस्तै एउटा प्रोग्राम बस्थ्यो, त्यसमा हामी फोन गरेर अनि गजल वाचन रमाइलो गर्थ्यौँ, गजल वाचन गर्थ्यौँ त्यति बेला गर्थ्यौँ। अहिले चाहिँ खासै
त्यति बेला रेडियोमा गजल वाचन गरियो आयो भनेपछि फेरि एकदम खुसी हुने बेला पनि थियो,
एकदम हजुर हुने थियो। अनि अहिले मैले जुन रेडियोमा काम गरिरहेको छु त्यति बेला त्यहाँ एकजना सीताराम पौडेल भन्ने दाइले प्रोग्राम चलाउनुहुन्थ्यो अनि उहाँले मलाई इन्टरभ्यू बोलाउनु भयो, अनि त्यति बेला म त्यहाँ जाँदा यस्तो रमाइलो भयो कि ओहो आज मेरो इन्टरभ्यू भनेर, त्यो स्टुडियोभित्र पस्दाखेरि जति रमाइलो, आज म दिनकै जान्छु आज भोलि मलाई त्यहाँ कुनै रमाइलो लाग्दैन, तर त्यति बेला चाहिँ त्यस्तो त्यस्तो लाग्थ्यो।
अनि त्यसरी रेडियोबाट तपाईँको अन्तर्वार्ता बजिसकेपछि तपाईँ साहित्यकर्मी हुनुहुँदो रहेछ भन्ने कुरा नुवाकोटको अरू साहित्यकर्मीहरूले थाहा पाउनुभयो, कुराकानी भयो, फिडब्याकहरू पाउनुभयो?
हजुर, सुने अनि सुनेपछि त्योभन्दा पनि नुवाकोटमा धेरै विश्लेषण गर्नेहरूले चाहिँ नुवाकोट र रसुवाकै पहिलो नारी स्रष्टा गजल पुस्तक प्रकाशन गर्ने चाहिँ पहिलो नारी स्रष्टा भनेर भन्नु, त्यसरी पनि कतिपयले
तपाईँभन्दा अगाडि चाहिँ नुवाकोट रसुवामा अरूले पुस्तकाकार रूपमा गजल सङ्ग्रह निकाल्नु भएको थिएन,
थिएन नारीमा चाहिँ निकाल्नु भएको थिएन।
यो अर्थमा त बुलबुल पनि सौभाग्यशाली रह्यो, तपाईँ पहिलो स्रष्टा रसुवा र नुवाकोटको तपाईँले भनेको आधारमा होइन त्यस्तो व्यक्तिलाई चाहिँ हामीले आज अतिथि बनाउन ल्याउन पाइयो, खुसी लाग्यो। एउटा गजल फेरि सुनाउनुहोस् त, तपाईँका गजलहरूको वाचनको क्रम आजको बुलबुलमा रहन्छ, अब सुनाउने कुन गजल छ?
हजुर, आज फेरि नदेखेका स्वप्नहरू मेरो यो दोस्रो कृति हो, यसबाट नै म एउटा गजल वाचन गर्छु। देशलाई छोएर लेखेको जस्तो लाग्छ, आफूले लेख्दाखेरि अब कता कता पुगे। हाम्रो सिमाना मिचेर बैरी आएको हुनसक्छ, हाम्रो सिमाना मिचेर बैरी आएको हुनसक्छ, पुर्खाले आर्जेको त्यो मृति छोराको हुनसक्छ, हाम्रो सिमाना मेचेर बैरी आएको हुनसक्छ, भित्ताभरि टाँसिएको अमुक तस्विरहरू, भित्ताभरि टाँसिएको अमुक तस्विरहरू, माटोमा रक्त पोख्ने शहीद बाको हुनसक्छ, पुर्खाले आर्जेको त्यो मृति छोराको हुनसक्छ, हिजोको भरिया आज बाहिर निस्केको छैन, हिजोको भरिया आज बाहिर निस्केको छैन, पक्कै सरकारले कर्फ्यू लगाएको हुनसक्छ, पुर्खाले आर्जेको त्यो मृति छोराको हुनसक्छ, माग्नेको भोग देख्दै देख्दैन सिंहदरबार, माग्नेको भोग देख्दै देख्दैन सिंहदरबार, सायद आफू साई उटन्न अघाएको हुनसक्छ, हाम्रो सिमाना मिचेर बैरी आएको हुनसक्छ, त्यसैले सुमी सँगसँगै युवा जागेका छन् आज, त्यसैले सुमी सँगसँगै युवा जागेका छन् आज, हो देशप्रेमले तिनलाई सताएको हुनसक्छ, पुर्खाले आर्जीको त्यो मृति छोराको हुनसक्छ, हाम्रो सिमाना मिचेर बैरी आएको हुनसक्छ। धन्यवाद।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
बुलबुल एउटा इरानी चरा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल
छाक टार्न नपुग्ने नोकरी दिन्छ सरकार, छाक टार्न नपुग्ने नोकरी दिन्छ सरकार, सम्हाल्नै नसक्ने भोकमरी दिन्छ सरकार। कसरी बाँच्छ मान्छे यी ढुङ्गा चपाएर, कसरी बाँच्छ मान्छे यी ढुङ्गा चपाएर, बाँच्नै पर्ने दबाब घरिघरि दिन्छ सरकार, सम्हाल्नै नसक्ने भोकमरी दिन्छ सरकार। उभाएका छैनन् आँखा पीडाहरू भरिएर, उभाएका छैनन् आँखा पीडाहरू भरिएर, पिउन नमिल्ने रक्त पोखरी दिन्छ सरकार, सम्हाल्नै नसक्ने भोकमरी दिन्छ सरकार। न घाम लाग्छ यहाँ न त ठूलो बरसात कतै, न घाम लाग्छ यहाँ न त ठूलो बरसात कतै, खै किन सधैँ साउने झरी दिन्छ सरकार, सम्हाल्नै नसक्ने भोकमरी दिन्छ सरकार। धेरै गर्छन् भाषणहरू कुर्सी खिचा तानी, धेरै गर्छन् भाषणहरू कुर्सी खिचा तानी, सधैँ गफ नै अनेक थरी दिन्छ सरकार, छाक टार्न नपुग्ने नोकरी दिन्छ सरकार, सम्हाल्नै नसक्ने भोकमरी दिन्छ सरकार। नुवाकोटकी सुमित्रा सुमी हुनुहुन्छ हामीसँग। आज हामी बुलबुलमा उहाँसँग कुराकानी गरिरहेका छौँ र उहाँकै गजल मैले फेरि वाचन गरेँ। उत्पादन सहयोगी सशेन्द्र गौतमसँग हुनुहुन्छ र हामी तपाईँलाई आज बुलबुलबाट उहाँका गजल र उहाँका कुराकानी प्रस्तुत गरिरहेका छौँ। र कुरा गर्दा गर्दै उहाँले बताउनुभयो, नुवाकोट र रसुवाबाटै पुस्तकाकार रूपमा अथवा गजल सङ्ग्रह प्रकाशित गर्ने पहिलो स्रष्टा भनेर माया गर्नुहुन्छ नुवाकोटका अरू साहित्यकर्मीले भनेर पनि उहाँले बताउनुभयो।
मैले स्रष्टा, मैले कुरा अलिकति काटेँ, स्रष्टा भन्दा पनि
गजल
नारी स्रष्टा, नारी थपौँ अझ होइन, स्रष्टाहरू लेख्नेहरू मभन्दा धेरै अग्रजहरू हुनुहुन्छ, तैपनि नारी स्रष्टाको रूपमा चाहिँ अरूहरूले भन्दाखेरि तिमी यस्तो है भनेर भनिदिँदा रमाइलो लाग्छ, तर म के हो म आफैलाई थाहा छैन।
होइन, तपाईँ जस प्रयासरत त हुनुहुन्छ नि त, होइन, यहाँ पुस्तकहरूले पनि बताउँछ, छवटा तपाईँका प्रकाशित कृतिहरू भए, प्रकाशोन्मुख भनेर तिनवटा राख्नु भएको छ। अनि यस्तो छ नि सुमित्राजी, आजभोलि मान्छेलाई पुस्तक निकाल्न भनेपछि एकदमै गाह्रो छ, मतलब यस हिसाबले कि गाह्रो भन्नाले रहर सबैलाई छ तर महँगो हुँदै आएको छ, आर्थिक हिसाबले गाह्रो छ। तपाईँले छ छवटा किताब कसरी निकाल्नुभयो?
हजुर, छ छवटा किताब भन्दा पनि मैले एकल रूपमा, मेरो एकल कृति दुईवटा मात्रै हो, एक लोकसुम र त्यसपछि नदेखेका सपनाहरू भर्खर प्रकाशनमा आएको। यो अरू चाहिँ के कस्तो हो भने संयुक्त सङ्ग्रह हो, यसमा त्यति धेरै लगानी भएको छैन, जति मेरा रचनाहरूको मात्रै मूल्य तिरेको छु मैले, त्यति गाह्रो भएको छैन। तैपनि त्यो दुईवटा कृतिहरू निकाल्दा मलाई धेरै गाह्रो भएको छ। एउटा पहिलो समस्या भनेको आजभोलि साहित्य किनेर बढिदिनेहरू छैनन्, त्यसपछि फेरि साहित्यकारलाई मान्छेहरूले जति पनि लेख्ने शब्दहरूलाई, शब्द लेख्नेको मर्म त त्यो लेख्नेलाई मात्र थाहा हुन्छ, जसले खोजेर पढ्छन् तिनीहरूलाई पनि थाहा हुन्छ अलिअलि, तर किनेर पढ्नेहरू छैनन्, एकदम गाह्रो छ।
अनि तपाईँको चितवनसँग पनि सम्बद्धता रहेछ है?
हजुर।
यो कसरी हो, यो चाहिँ तपाईँको अब घरमा यति नै यता रसुवा नुवाकोटपट्टि पर्यो, त्यहाँ केही कार्यक्रम विशेषले हुन्छ कि तपाईँ त्यहाँका कार्यक्रमहरूमा उपस्थित हुनुहुन्छ कि कसरी भेटघाट भयो?
हजुर, कार्यक्रम विशेषले नै हो, म त्यहाँ रसुवा चितवनको यो पल्लव साहित्य प्रतिष्ठानको एकचोटि प्रोग्राम भएको थियो, अनि त्यति बेला चाहिँ उहाँबाट बोलाउनु भएको थियो, अनि हामी गयौँ, अनि गएपछि धेरै फरक लाग्यो, हामी नुवाकोटका र सुवाका साहित्य भन्दा त यहाँको साहित्य चाहिँ धेरै फरक रहेछ, हामी त केही पनि नजान्ने, हामी अन्ध मान्छे जस्तै लाग्यो, हामीलाई केही पनि थाहा रहेनछ जस्तो लाग्यो, त्यही साहित्यकै माध्यमबाट हो त्यही त। अरू
तपाईँले चितवनबाट ल्याउनु भएको ज्ञान अब तपाईँलाई लागे अनुसार त्यहाँ चाहिँ एकदम राम्रो छ भन्ने लागेपछि तपाईँले लिएर आउनुभएको ज्ञान चाहिँ फेरि नुवाकोटको साथीहरूलाई पनि बाँड्नुहुन्छ कि आफूसँग मात्र राख्नुहुन्छ त?
हजुर, मैले बाँड्ने भन्दा पनि अब नारीहरूमा त्यति छैन, अगाडि बढेर लेख्नेहरू कम हुनुहुन्छ, मैले बाँड्छु, मैले यसरी नै रचनाहरू वाचन गर्छु, जति पनि मैले भ्याएसम्म समय भएसम्मका कार्यक्रमहरूमा गएर मैले रचना वाचन गरिरहेको हुन्छु, अब बाँड्ने त त्यसरी नै होला भनेर बुझेँ मैले, अब खै कसरी बाँड्नु।
ए, तपाईँहरूको भेला भएर प्रशिक्षण गर्ने ओर्ने कार्यक्रम भएको भए सायद तपाईँले त्यो पनि गर्नुहुन्थ्यो?
मैले त्यो पनि गर्थेँ होला,
नत्र चाहिँ यसो कहिले काहीँ वाचनको कार्यक्रममा भयो भने वाचन गरेर
वाचन गर्छौँ, अनि त्यस्तै भेटेर कसैले मलाई यही गजल भनेको कस्तो हुन्छ सिकाइदिनु न मैले लेखेको भाषा छैन भन्दाखेरि त्यति बेला मलाई एकदम गर्व लाग्छ मैले यसरी सिकाउन पाएँ हामी जस्तै धेरैजना हुने भयौँ साहित्यिक मनहरू बढ्यो जस्तै एउटा छुट्टै आनन्द आउँछ
को को हुनुहुन्छ तपाईँको रसुवा नुवाकोटतिर गजल लेख्ने तपाईँको सङ्गाती भनौँ न यसो कहिले काहीँ भए पनि कुरा हुने भेट हुने अथवा फेसबुकबाटै कुराकानी हुने को हुनुहुन्छ तपाईँले सम्झिँदाखेरि यसो नाम
त्यहाँ सम्झिँदाखेरि एकजना राधिका कुइकेल दिदी त्यहीँको हुनुहुन्छ उहाँलाई मैले पछि मात्र चिनेको हो अनि त्यसपछि गीता पुडा सैनी एकदम मिल्ने साथी हो ऊ पनि लेख्दैछिन् अनि त्यसपछि सङ्गीता पनेरु भन्ने उहाँ पनि लेख्नुहुन्छ नारीहरूमा चाहिँ यति नै होला अरूहरू धेरै हुनुहुन्छ हुन त तर त्यति सम्पर्कमा छैनौँ हामी
उहाँहरू हुनुहुन्छ अनि पहिला पहिला त नुवाकोट सम्मेलनहरू पनि हुन्थे त्यहाँ मलाई थाहा छ अलिअलि साहित्य सम्मेलन भएको अहिले के अलि सेलाको हो नुवाकोट
अहिले सेलाको भन्दा पनि मलाई एकदम मन नपर्ने कुरा साहित्यले सम्पूर्ण जगतको अध्ययन गर्नुपर्छ र सबै कुरा पढ्नुपर्छ देखेका कुरा लेख्नुपर्छ तर साहित्यले राजनीति गर्नु हुँदैन भन्छु म सबै कुरामा राजनीतिकरण के मन नपर्ने कुरा नै त्यही हो एउटा पार्टीको कुन पार्टीको आज प्रोग्राम कुन पार्टीको भनेपछि एउटाको भयो भने त्यही अर्को देखिँदैन हजुर प्रोग्राम हुन्छ कार्यक्रम के साहित्यिक अनि त्यहाँ गएपछि चाहिँ एउटा पार्टीको मात्रै हुने क्या त्यहाँ जति भेला हुनुपर्ने हो त्यसमा चाहिँ एउटा पार्टीको त्यसले गर्दाखेरि कस्तो अब कति नरमाइलो लाग्छ क्या त्यस्तो छ अलिक सेलाको जस्तै लाग्छ मलाई पनि हुन त म पहिला पनि त्यति कार्यक्रमहरूमा त्यति हिँड्न भ्याउँदैन थिएँ बरु आजभोलि हिँड्छु पहिलाको तुलनामा मैले सुनेसम्म चाहिँ अलिक सेलाकै जस्तो लाग्छ
अर्को कुनै वाचन गर्न तयार बस्नुभएको हो गजल
हजुर मैले अहिले सङ्ग्रहभन्दा बाहिरको भर्खर भर्खरै लेखेको अनि त्यसपछि दैवले मान्छेलाई बचाउन अलि गाह्रै पार्छ मार्दा पनि मार्दैन बाँच्न पनि अलिक गाह्रै पार्छ भनेको जस्तै एउटा सन्दर्भमा एउटा गजल लेखेको छु मैले त्यो वाचन गर्छु आधा बचाउँछौ अनि आधा मारिराख्छौ आधा बचाउँछौ अनि आधा मारिराख्छौ किन दैव ढुङ्गामा मुटु पछारी राख्छौ आधा बचाउँछौ अनि आधा मारिराख्छौ मर्नेलाई पनि ठाडो चुनौती दिएर मर्नेलाई पनि ठाडो चुनौती दिएर किन स्वप्नाहरू वारी मान्छे पारिराख्छौ किन दैव ढुङ्गामा मुटु पछारी राख्छौ जुन धमी ल्याएर अझै तारा फुटाएर जुन धमी ल्याएर अझै तारा फुटाएर किन भाँच्छौ फुलहरू काँडा सारिराख्छौ किन दैव ढुङ्गामा मुटु पछारी राख्छौ खुसीले जिउनु भन्छन् जिउनै परेपछि खुसीले जिउनु भन्छन् जिउनै परेपछि किन त्यो आँखाबाट जिन्दगी झारी राख्छौ किन दैव ढुङ्गामा मुटु पछारी राख्छौ सुख होइन खुसी खोजेकै हो मैले पनि सुख होइन खुसी खोजेकी हुँ मैले पनि किन सुमी भोलि भन्दै त्यसै टारी राख्छौ किन दैव ढुङ्गामा मुटु पछारी राख्छौ आधा बचाउँछौ अनि आधा मारिराख्छौ धन्यवाद
तपाईँको यो पुस्तकको पछाडिपट्टि पनि लेख्नु भएको रहेछ बुबाको नाम ऋषिराम पौडेल आमाको नाम सरस्वती पौडेल जीवनसाथी विष्णु रिमाल छोराछोरी सुबिन श्रेया भनेर तपाईँलाई परिवारमा चाहिँ परिवारका सदस्यहरू अरू साहित्यकर्मी हुनुहुन्न होला के हुनुहुन्छ
मेरो परिवारमा बाबु सानै छ तैपनि लेख्दा उसले कति बुझ्छ थाहा छैन पढ्छ उसलाई त्यो आजभोलिको बच्चाहरूलाई खै त्यति पढ्न नआउने हो कि के हो तपाईँ पढेर सुनाइदिनुहोस् म सुन्छु भनेर भन्छ त्यो पनि उसले अब अलिक चासो राखेकै होला जस्तो लाग्छ अनि मेरो श्रीमानले उहाँ खासै लेख्नुहुन्न तैपनि धेरै पढ्नुहुन्छ मैले लेखेका कुराहरू पढिदिनुहुन्छ हजुर हजुर पढेर
लेखिसकेपछि पहिलो तपाईँको श्रोता चाहिँ उहाँ नै हो पाठक अथवा श्रोता पढ्नुहुन्छ कि तपाईँले पढेर सुनाउनुपर्छ
म सुनाउँदिनँ प्राय मैले यस्तो लेखेको छ हेर्नुहोस् न भन्छु कहिले कहिले अब त्यस्तै समय मिलिहाल्यो भने सुनाइन्छ पनि होला तर लेख्ने बित्तिकै सुनाउने भने त्यो अवसर त्यति समय अब मिलिरह हुँदैन कि जस्तो लाग्छ
पढाउनु पनि हुँदो रहेछ होइन यहाँ पेसा शिक्षण लेखेको छ कहाँ पढाउनुहुन्छ
हजुर
के विषय पढाउनुहुन्छ
प्राइमरी लेभलमा हो सबै पढाउनुपर्छ अलि यता कल्याणपुर गाविस नुवाकोट नै हो हुन चाहिँ होइन अलिक फरक ठाउँ अलिक टाढा पर्छ म उतै बस्छु अनि उतै पढाउँछु यति मात्रै भने
त्यसरी गर्नुहुन्छ धरती बनाइयो अनि आकाश बनाइयो धरती बनाइयो अनि आकाश बनाइयो हो यी दुई बीचको दूरी खास बनाइयो जब ऋतु बदलियो मौसम बदलियो जब ऋतु बदलियो मौसम बदलियो मलाई टाढा उसलाई पास बनाइयो हो यी दुई बीचको दूरी खास बनाइयो आँखामा राखी हिजो त्यही मुटुमा हुर्काएको आँखामा राखी हिजो त्यही मुटुमा हुर्काएको छुरा धसेर किन आज लास बनाइयो हो यी दुई बीच को दूरी खास बनाइयो। स्वार्थी फूल को रजाई छ ईश्वर में पनि, स्वार्थी फूल को रजाई छ ईश्वर में पनि, र त यो भक्तलाई सधैं दास बनाइयो। हो यी दुई बीच को दूरी खास बनाइयो, उसको रहर में सफर बन्दैन भनेर, उसको रहर में सफर बन्दैन भनेर सायद सुमी को नै सत्यनाश बनाइयो। धरती बनाइयो अनि आकाश बनाइयो, हो यी दुई बीच को दूरी खास बनाइयो। नुवाकोटकी सुमित्रा सुमीको गजल मैले वाचन गरेँ। आज हामी सुमित्रा सुमीसँगै कुराकानी गरिरहेका छौँ र उहाँका गजलहरू पनि सुनिरहेका छौँ। तपाईँले अहिलेसम्म कतिवटा गजल लेख्नुभयो होला?
अहिलेसम्म खै धेरै लेखेँ होला, धेरै च्यातेँ होला, त्यो हिसाब छैन मसँग। लगभग लेखेँ, खै म त्यो हिसाब छैन, धेरै लेखेँ।
गजल कविता बाहेक अरू केही पनि लेख्नु भएको छ?
हजुर, गजल कविता बाहेक मैले
उपन्यासको तयारी भनेको के लेख्दै हुनुहुन्छ कि
लेखिसकेका छु, तर उपन्यास जस्तो भएको छैन कि जस्तो लाग्छ, मैले कसैलाई पनि देखाएको छैन। अनि कविता पनि लेख्छु, सुरुवात मेरो कविताबाट नै हो, त्यसपछि हाइकु लेख्छु, मुक्तक लेख्छु, सबै कुरा लेख्छु।
कसका कविता वा गजलहरू पढ्नुहुन्छ त धेरै?
त्यो
पढौँ जस्तो लाग्ने,
मैले
भेटिहाल्ने, तपाईँलाई उपलब्ध भइहाल्ने कसका हुन्छन्?
यसकै खोजेर पढ्छु भन्ने हुँदैन, मैले मुना मदन पढेको छु, अनि माधव घिमिरेका धेरै कृतिहरू पढेको छु, त्यस्तो नै हो, मैले खोजेरै पढ्छु। यिनीहरू चाहिँ मैले नपढे हुँदैन, त्यति उपलब्ध हुने ठाउँ पनि छैन, होइन, हामी अलि बिगडमै छौँ, हाम्रो दुर्भाग्य भनौँ छौँ, अब के भनौँ त्यो, अब आफ्ना जन्मभूमिलाई दुर्भाग्य त भन्न मिल्दैन, तर अलि बिगड ठाउँमा नै छौँ हामी, सबै कुरा त्यति उपलब्ध त हुँदैन। भेटिएका जति सबै पढ्छु,
हजुर
सबै पढ्छु।
अहिले अहिले आफ्नो चाहिँ कुन पत्र सुनाउने? अब फेरि आफैले लेखेको पढ्नुहुन्छ कि पुस्तकबाट, मतलब पछि लेखेको पढ्नुहुन्छ कि पुस्तकमा छापिएको पढ्नुहुन्छ?
हजुर, म पुस्तकमा छापिएको नै पढ्छु।
सुमित्रा सुमी नुवाकोटकी स्रष्टा आज हामीसँग बुलबुलमा हुनुहुन्छ। अब उहाँले अर्को गजल वाचन गरेर सुनाउनुहुन्छ।
एउटा गजल नदेखेका स्वप्नहरूबाट नै वाचन गर्छु म। मजेरीको कसिङ र धुलो हेरेपछि, मजेरीको कसिङ र धुलो हेरेपछि, मुटु दुख्यो आफ्नै चिसो चुलो हेरेपछि, मजेरीको कसिङ र धुलो हेरेपछि, मानिस पक्कै भ्रष्ट छ कुनै शङ्का छैन, मानिस पक्कै भ्रष्ट छ कुनै शङ्का छैन, आफ्नो भन्दा अरूको भाग ठुलो हेरेपछि, मुटु दुख्यो आफ्नै चिसो चुलो हेरेपछि, वर्गीय जातीय भेद हटाउँछु भन्दै, वर्गीय जातीय भेद हटाउँछु भन्दै, समता खोज्छे छोरी बिटुलो हेरेपछि, मुटु दुख्यो आफ्नै चिसो चुलो हेरेपछि, गर्दैछ विद्रोही प्रश्न छोराले नि आज, गर्दैछ विद्रोही प्रश्न छोराले नि आज, आफ्नै साथमा मिचेको कुलो हेरेपछि, मुटु दुख्यो आफ्नै चिसो चुलो हेरेपछि, घरभरि तनाव बढे, घरभरि तनाव बढेको छ अचेल, घरभरि तनाव बढेको छ अचेल, र त हेप्छ बैरी खुट्टो खुट्टा लुलो हेरेपछि, मुटु दुख्यो आफ्नै चिसो चुलो हेरेपछि, मजेरीको कसिङ र धुलो हेरेपछि। मैले वाचन गरेँ, धन्यवाद।
तपाईँले कहिलेकाहीँ हुन्छ नि साहित्यमा लागेपछि हाम्रो नेपालको परिवेशमा गाली खानुपर्छ, आमाबाट अथवा घर परिवारबाट, त्यस्तो परिसकेको छैन नि तपाईँलाई?
छैन, म
साहित्यमा लागेर के पाइन्छ, किन लाग्यो बेकारमा भन्ने हुन्छ नि चला।
हजुर, छैन, मलाई त्यो चाहिँ मेरो सौभाग्य हो, मैले साहित्यमा लागेर तैँले राम्रो काम गरिनस् भनेर चाहिँ मलाई कसैले पनि भन्नुभएको छैन। पहिला सुरु म पहिलादेखि नै बिहे नगर्दा नै लेख्थेँ, अनि त्यसपछि मैले पहिला लेखेँ, त्यसपछि बिहे पछि नै हो मैले दुईवटा कृति प्रकाशन गरेँ, त्यस्तो छ भएन मलाई
त्यति गाह्रो भयो, सबैले राम्रै भन्नुहुन्छ, सजिलो हुन्छ। अब छिट्टै केही सङ्ग्रहहरू ल्याउने तयारीमा हुनुहुन्छ कि केही समय यसो हेर्ने मात्रै हो यतिकै?
हजुर, सङ्ग्रह निकाल्दाखेरिको गाह्रो त्यो पीडा तातै छ मसँग, मैले सङ्ग्रह निकालेर पुस्तक निकालेर मैले बेच्न सकेको छैन, दुःखको कुरा होइन, पैसालाई कागज बनाएँ मैले, तर पैसा मैले बनाउन सकिनँ फेरि कागजलाई, मेरो शब्द
तपाईँले आफैले लगानी गरेर निकाल्नु भएको छ यो?
हजुर, म आफैले
प्रकाशनमा चाहिँ नुवाकोट साहित्य प्रतिष्ठानको नाम चाहिँ तपाईँले संस्थागत रूपले लिनुभएको छ?
हजुर, म नुवाकोट साहित्य प्रतिष्ठानमा कोषाध्यक्ष छु, त्यसले गर्दा नि मैले आफ्नै संस्थाबाट निकाल्नु।
कसैले तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि राम्रो स्रष्टा हुनुहुँदो रहेछ, पुस्तक किन्दिउँ त भन्यो भने कहाँबाट पाउनुहुन्छ त?
मैले बजारमा लिएर आएकै छैन, मसँगै सम्पर्क गर्नुपर्छ भन्छु।
तपाईँलाई नै सम्पर्क गर्नु पऱ्यो, कसरी खोज्ने तपाईँलाई?
अब मलाई
अब किताब लेख्ने अनि घरमा राख्ने अनि बिक्री भएन, कसरी भन्न पाइयो त? कतिले गजलको किताब कहाँ पाइन्छ, कस्तो किताब पढौँ भनेर मलाई नै सोध्नुहुन्छ होइन। अनि अब थापाका केही किताबहरू मैले भनिदिन्छु। तपाईँको किताब लेख्नुभयो, प्रकाशन गर्नुभयो नुवाकोट साहित्य प्रतिष्ठानको तर्फबाट, र अनि घरमै राख्नुभयो भनेपछि त अनि बिक्री भएन भन्न पाइएन, बजार त पठाउनु पर्यो।
अब त्यसपछि यो कार्यक्रम सुनिसकेपछि चाहिँ मैले जति पनि सुनिरहनु भएको छ उहाँहरूलाई चाहिँ मैले अब बजारमा लिएर आउँछु नुवाकोटमा र काठमाडौँका, त्यसपछि अब फेरि म सम्पर्कमा आउँछु भन्छु। अब के भनौँ है, बजारमा लिएर
कसरी सम्पर्क गर्ने, किताब कसैले खोज्नु पर्यो भने अथवा एउटा साहित्यिक स्रष्टालाई भेट्छु अथवा कुरा गर्छु भनेर कसैले खोज्यो भने सकिन्छ?
हजुर सकिन्छ, मेरो फेसबुक आइडी पनि छ सुमित्रा सुमी, त्योभन्दा बाहेक मेरो मेल आइडी छ, त्यसमा सम्पर्क गर्नुहोला भन्छु। मेल आइडी
मेल चलाइरहनुहुन्छ?
हजुर चलाउँछु प्राय।
के छ तपाईँको मेल आइडी त्यो पनि भनिदिनुहोस् न।
हजुर सुमित्रा पौडेल 62@gmail.com छ। SUMITRA PAUDEL
62@gmail.com सम्पर्क गर्न सक्यो अथवा फेसबुकमा सुमित्रा सुमी भनेर खोज्नु पर्यो। एसयुएमआई भनेर खोज्ने कि एमईई भनेर खोज्ने?
एसयुएमईई
भनेर खोजेपछि
भेटिन्छ।
सुमित्राजीको सम्पर्कबारे कुराकानी गऱ्यौँ। एउटा गजल फेरि पढ्न मन लाग्यो मलाई, तपाईँले नेपाल बन्दको बारेमा लेख्नुभएको रहेछ, भइरहन्छ नेपाल बन्द
है, वाचन गरौँ। आज पनि म बन्दमै परेर आएको हो, त्यहाँ ट्याक्सीको जाम रहेछ,
ठाउँ ठाउँमा बन्द है।
हजुर आज पनि बन्द, मैले पनि खेपिरहेको छु, सधैँ खेपिरहनुपर्छ।
हेर्नुहोस् न नेपालमा आज पनि बन्द छ, तपाईँले भन्नु र यहाँ बन्द गजलमा लेख्नु एउटै रहेछ। हेर्नुहोस् न नेपालमा आज पनि बन्द छ, कामकाज नै गर्न नपाइने प्रबन्ध छ, हराएर रोशनी रोइरहन्छ प्रकृति, हराएर रोशनी रोइरहन्छ प्रकृति, कसरी जिउनु अब वायुको बेग मन्द छ, कामकाज नै गर्न नपाइने प्रबन्ध छ, तडपन्छ रुवाईमा वेदनाका छालहरू, तडपन्छ रुवाईमा वेदनाका छालहरू, उस्तै लाग्छ दिनरात सधैँ अन्धाधुन्द छ, कामकाज नै गर्न नपाइने प्रबन्ध छ, आफन्तलाई नचिन्ने कस्तो विडम्बना, आफन्तलाई नचिन्ने कस्तो विडम्बना, मात्र यहाँ त त्यही बारूदको दुर्गन्ध छ, कामकाज नै गर्न नपाइने प्रबन्ध छ, के पाइन्छ या गुमाइन्छ त्यो त थाहा छैन, के पाइन्छ या गुमाइन्छ त्यो त थाहा छैन, तर पनि एक आपसमा ठूलो द्वन्द छ, हेर्नुहोस् न नेपालमा आज पनि बन्द छ, कामकाज नै गर्न नपाइने प्रबन्ध छ। एउटा गजल मैले वाचन गरेँ सुमित्राजीको नदेखिएका स्वप्नहरूबाट, अर्को सुमित्राजीले नै वाचन गरेर सुनाउनुहोस् त आफ्नो गजल, कुन सुनाउनुहुन्छ अब?
हजुर म नारीलाई नै अलिकति अगाडि बढ्नुपर्छ भन्ने खालको मैले एउटा गजल लेखेको छु, त्यो गजल वाचन गर्छु। पुरुषको दबाबमा डराउनु हुन्न नारी, पुरुषको दबाबमा डराउनु हुन्न नारी, जुगा कातै रबाफमा डराउनु हुन्न नारी, पुरुषको दबाबमा डराउनु हुन्न नारी, खोक्रो समाज विपरीत दिशातिर पल्टाउँदा, खोक्रो समाज विपरीत दिशातिर पल्टाउँदा, सानातिना अभावमा डराउनु हुन्न नारी, जुगाकौती रबाफमा डराउनु हुन्न नारी, स्वतन्त्र बन्न सिक सङ्घर्षको जीवनसँगै, स्वतन्त्र बन्न सिक सङ्घर्षको जीवनसँगै, जन्जिरका लगावमा डराउनु हुन्न नारी, जुगाकाती रबाफमा डराउनु हुन्न नारी, विचार र हिग्मतले संसार जित्नुपर्छ अब, विचार र हिग्मतले संसार जित्नुपर्छ अब, तर्सिएर नकाबमा डराउनु हुन्न नारी, जुगाकाती रबाफमा डराउनु हुन्न नारी, सक्दैन मान्छे बाँच्न आगोमा परेसरी, सक्दैन मान्छे बाँच्न आगोमा परेसरी, क्रूरताको प्रभावमा डराउनु हुन्न नारी, पुरुषको दबाबमा डराउनु हुन्न नारी, जुगाका तीर बाफमा डराउनु हुन्न नारी। धन्यवाद।
तपाईँले छन्दमा चाहिँ गजल लेख्नु भएको छ कि छैन अहिलेसम्म?
हजुर लेख्ने प्रयास त गराएको छु, तर म आफैले लेखेका गजलहरू छन्दमा भाषण भनेर म गर्वका साथ घमण्ड गरेर म भन्न सक्दिनँ।
भनेपछि छन्द सिक्नु जरुरी छ तपाईँलाई, सिक्ने कोसिसमा हुनुहुन्छ तपाईँ?
छन्दमा लेख्नै पर्छ, छन्दमा लेखेका जति पनि गीत गजल भनेको गाउन मिल्नुपर्छ भन्ने मान्यता बुझेको छु मैले, त्यो भएर छन्दमा लेख्यो भने गाउन मिल्छ सजिलो हुन्छ भन्ने बुझेर नै लेख्नुपर्छ भन्छु, तर त्यति सहज चाहिँ छैन।
अब बुलबुलको समय लगभग सकिएको छ सुमीजी, तपाईँलाई बुलबुल सुनिसकेपछि, तपाईँले चाहिँ बुलबुलमा आइसकेपछि आफूलाई साहित्यमा मलाई सहयोग गर्ने टेवा गर्ने मान्छे कोही सम्झिनु मन लाग्यो भने तपाईँ को सम्झिनुहुन्छ?
मैले साहित्यमा सेवा गर्ने मैले सर्वप्रथम मलाई साहित्यमा यहाँसम्म लिएर आउने श्रीराम श्रेष्ठ हुनुहुन्छ, हाम्रो नुवाकोट साहित्य प्रतिष्ठानको अध्यक्ष पनि हुनुहुन्छ। उहाँले जति पनि मैले लेखेर मात्रै हुँदैन, बाहिर लेख्छु है भनेर चिनाइदिने मान्छे उहाँ हो मैले पहिला सम्झाउनु पर्दाखेरि। अनि त्यसपछि हजुरलाई पनि मैले भन्नै पर्छ, मेरो ठुलो प्रेरणा, प्रेरणाको स्रोत
प्रत्यक्ष
हजुर हजुर। अनि त्यसपछि मलाई एक धेरै भएको छैन, एक साल अगाडि नरेन्द्र राज प्रसाई अनि इन्दिरा प्रसाईज्यू उहाँहरूले विश्व नारी नेपाली साहित्य पदक जुन सम्मान दिनुभएको थियो उहाँहरू पनि मेरो प्रेरणाका स्रोत हुनुहुन्छ, धेरै हुनुहुन्छ, जति पनि साहित्यिक मनहरू सबै हुनुहुन्छ। मैले धेरैको नाम लिइरहन भ्याउँदिनँ जस्तो लाग्यो मलाई, समय अब अन्त्यमा छौँ भनेर भन्नुभयो। जति पनि मलाई माया गर्नुहुन्छ सबैजना हुनुहुन्छ।
हस्, हाम्रो कार्यक्रममा आउनुभयो, तपाईँ आउनुभयो पनि बडा सङ्घर्ष गरेर आउनुभएको छ, कहिलेकाहीँ मात्रै काठमाडौँ आइरहने र आएको बेलामा यो अस्तिदेखिको तयारी थियो, समय नमिलेर अनि आजलाई जुर्यो। तपाईँ आजसम्म काठमाडौँमा बस्नुभयो, बुलबुलमा प्रस्तुत हुने भन्ने हिसाबले, र आज आउँदा पनि बडो दुःखसँग आइपुग्नु भएछ। आजको कार्यक्रममा तपाईँ यति दुःखका साथ आइकन पनि आफ्नो गजलहरू सुनाइदिनु भयो, तपाईँका गजल अझ राम्रा भएर निखार आउन्, अझ राम्रोसँग हुन् र विशेष तपाईँको थन्केर बसेको पुस्तक चाहिँ धेरै गजल प्रेमीको हात हातमा पुगोस् भन्ने साधुवाद।
हजुर धन्यवाद, यहाँ आएर आफ्ना अनुभव त्यसपछि आफ्ना रचनाहरू सुनाइदिने सुनाउने मौका दिनुभयो, यसको लागि आभारी छु।
अर्को सातासम्मका लागि बुलबुलबाट उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बिदा हुँदैछौ। जाँदा जाँदै नुवाकोटकी सुमित्रा सुमीको यो गजल वाचन गर्दै शुभरात्रि भन्छौ। रित्तै छु चितामा कफन खै कोसँग छ, रित्तै छु चितामा कफन खै कोसँग छ, छुट्यो प्राण कता धड्कन खै कोसँग छ, माटोमा जन्मेकी यही माटोमा मिलेछु, माटोमा जन्मेकी यही माटोमा मिलेछु, धरती माथिको गगन खै कोसँग छ, छुट्यो प्राण कता धड्कन खै कोसँग छ, जीवन दिएन उनको प्यारले पनि, जीवन दिएन उनको प्यारले पनि, मृत्यु जीवनको खटन खै कोसँग छ, छुट्यो प्राण कता धड्कन खै कोसँग छ, रुवाएर लाला बाला कलिला बचरा, रुवाएर लाला बाला कलिला बचरा, दियो निभाउने वचन खै कोसँग छ, छुट्यो प्राण कता धड्कन खै कोसँग छ, त्यो आत्मा छुटेर यतै भौतारिन्छे सुमी, त्यो आत्मा छुटेर यतै भौतारिन्छे सुमी, गुनासो के हो कुन्नि मन खै कोसँग छ, रित्तै छु चितामा कफन खै कोसँग छ, छुट्यो प्राण कता धड्कन खै कोसँग छ।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।